جناب اشفاق احمد صاحب کا افسانہ یار من بیا. سلیم ایک بہت ہی اچھا لڑکا تھا اور ہم سب اس کی دل سے قدر کرتے تھے. میری ماں، میری بیوی، میرے بچے سب اس کے دیوانے تھے، اور میں اس کو ملک بھر کے نوجوانوں پر اس لیے ترجیح دیتا تھا کہ وہ بڑا سعادت مند تھا اور میری ذہانت کا بہت قائل تھا. اس کا قد لمبا، بدن چھریرا اور بال بھورے تھے. اس پر پتلون، کوٹ اور شیروانی دونوں بہت سجتے تھے، اور اس کی آواز بڑی خوبصورت تھی. مجھے پتہ نہیں کہ سلیم گاتا بھی تھا یا نہیں، لیکن اگر وہ گا سکتا تو بہت ہی اچھا گاتا. اس نے بی اے کر لیا تھا اور اب وہ دن کا بیشتر وقت ہمارے گھر پر گزارتا تھا. رضیہ ایف اے کا امتحان پاس کر کے جاپانی گڑیا بنانے کا فن سیکھ رہی تھی، اور وہ بھی اپنے دن کا دو تہائی وقت ہمارے گھر پر گزارا کرتی. یہ دونوں حسین اور جوان روحیں بظاہر میرے بچوں سے ملنے آتی تھی، اور بظاہر ان کے لیے روز روز نئی نئی کہانیاں ڈھونڈ کر لاتی تھی، لیکن ان کہانیوں کا سننے والا اور کوئی ہوتا تھا. جبھی تو بچے بار بار کہتے تھے، سلیم بھائی شہزادہ بیچ میں انگریزی کیوں بولنے لگتا ہے، اور رضیہ باجی شہزادی بیچ میں شعر کیوں پڑھنے لگتی ہیں اتنے مشکل مشکل. اس دوران میں غسل خانے میں ٹیپ ریکارڈ پر جھینگر کی صدا ٹیپ کر رہا تھا، لیکن یہ جھینگر اس قدر جھیپو قسم کا آدمی تھا کہ جو ہی میں غسل خانے میں مائکرو فون رکھنے جاتا وہ خاموش ہو جاتا، اور جو ہی میں وہاں سے نکلتا اور پھر بولنے لگتا. میں نے ایک لمبا تار لے کر مائکرو فون اس سے کنیکٹ کیا، پھر الماری میں روئی کا ایک گھونسلہ سا بنا کر مائکرو فون اس پر کبوتر کے بچے کی طرح بٹھایا، اور اس کا منہ اندازن آواز کی طرف کر کے اپنے کمرے میں آ گیا. یہاں آ کر میں نے ٹیپ ریکارڈ چلایا تو جھیپو جھیگر بڑے مزے سے گا رہا تھا، کیونکہ غسل خانے میں میں نہیں رہا تھا. مشکل سے ایک ڈیڑھ منٹ گزرا ہوگا کہ جھیگر کی صدا پھر بند ہو گئی، اور میرے ہیڈ فون میں ہولے سے آواز آئی، رضیہ. اور پھر جیسے سرساتے ہوئے کف لگے کپڑے الماری کے پاس آ گئے. جی، اس نے آہستہ سے کہا، اور سلیم نے روندے ہوئے گلے سے کہا، میرا تو اشفاق انکل سے بھی کہنے کا حوصلہ نہیں پڑتا، بتاؤ میں کیا کروں. رضیہ نے سر جھکا کر کہا، میں کیا بتاؤں. الماری کی کھڑکی ذرا چوں کر کے بولی، شاید سلیم نے اس کی کنڈی پر ہاتھ رکھ لیا تھا. کہنے لگی، میرا ساتھ دو گی. رضیہ نے سر جھکا لیا کیونکہ ٹیپ خالی چلنے لگا تھا. پھر وہ اسی طرح سر جھکائے ہوئے بولی، تپتے ہوئے صحراؤں میں اور اونچے سر پہاڑوں پر جہاں بھی تم جاؤ گے میں تمہارا ساتھ دوں گی. اور اگر سلیم نے کہا، ہمارے درمیان کچھ لوگ، کچھ خاندان، کچھ روایتیں آ گئیں تو میرے ساتھ چلو گی. ٹیپ خاموشی سے چل رہا تھا. میرا خیال ہے، رضیہ نے اس بات پہ سر ہلایا تھا. اور اس کے بعد میرے تینوں بچے دھڑ دھڑ بھڑ بھڑ کرتے ہوئے ادھر آ گئے، اور کہانی کہانی کا شور بچاتے ہوئے سلیم بھائی اور رضیہ باجی کو پکڑ کر لے گئے. میں نے ٹیپ ریکارڈ وائنڈ کر کے چلایا تو آخری فقرہ تھا، کچھ روایتیں آ گئیں تو میرے ساتھ چلو گی. اس کے بعد 7 سیکنڈ کا وقفہ تھا، پھر نزاکت سلامت کے ترانے کی آواز آئی، یہ مہم رسیدہ جانم تو بپا کے زندہ مانم، یار من بیا بیا یار من بیا. بڑے مزے کا ٹکڑا تھا، اور نزاکت سلامت نے بڑے دل سے گایا تھا. شام کو سیر پر نکلنے سے پہلے میں رضیہ کے ابا جی سے ملا، اور ان کے سامنے سے کسی سے کہے سنے بغیر سلیم کی درخواست گزار دی. انہوں نے اپنی بیوی کو ڈرائنگ روم میں بلایا. کوئی آدھا گھنٹہ اس موضوع پر بات ہوئی، پھر انہوں نے حامی بھر لی. دوسرے دن میں سلیم کے والد کے پاس ان کے دفتر پہنچا. انہوں نے رضیہ کو 3-4 مرتبہ سے زیادہ نہیں دیکھا تھا، لیکن وہ بھی اپنے بیٹے کی طرح میری صاحب رائے کے بڑے قائل تھے، اس لیے انہوں نے بھی میری درخواست پر ہمدردانہ غور کرنے اور اپنی بیوی سے مشورہ کرنے کا وعدہ کر لیا. جب میں ان کے دفتر سے نکلا تو انہوں نے مسکراتے ہوئے کہا، اس معاملے کو آپ 80% تہی سمجھیے. آج ہی رات کو اپنے اسکرپٹ لکھ چکنے کے بعد میں نے مدھم آواز میں ٹیپ ریکارڈ لگایا تو مجھے بڑی خوشی ہوئی. پہلے سلیم، پھر رضیہ، پھر سلامت، اور اس کے بعد نزاکت. यार मन बिया बिया यार मन पिया। एक हफ्ते बाद जब मेरी वसातत से दोनों बुजुर्ग मुलाकात हो चुकी तो सलीम को बंगला डैम पर स्टेशनरी सप्लाई करने का एक बड़ा सा ठेका मिल गया। वो लाहौर कराची पिशावर से स्टेशनरी हासिल करता और डैम के ठेकेदारों को भी जरूरत के मुताबिक माल सप्लाई करता। उसके हुस्न कारकर्दगी से गैर मुल्की ठेकेदार इतने मरूब हुए कि उसे स्टेशनरी के अलावा दूसरे ठेके भी मिलने लगे। वो एक फ्लाइट से लाहौर आता और दूसरे से कराची चला जाता। एक बैंक से पैसे निकलवाता, दूसरे में जमा कराता। एक से ओवरड्राफ्ट लेता, दूसरे में एडजस्ट कराता। उसने मुझे पेशावर से टेलीफोन किया कि अंकल मैं ज़िंदगी बना रहा हूँ, इंशाल्लाह जिस दिन मेरी ज़िंदगी बन गई मैं सोखरू होकर आपकी खिदमत में हाजिर होऊंगा। मैंने पूछा बैंक बैलेंस कितना बना लिया। कहने लगे 7,000 कम 1,00,000 हो गया है। मैंने कहा एक दिन शक्ल दिखा जाओ, बच्चे तुम्हें बहुत याद करते। कहने लगा उनके लिए तोहफों के पैकेट भेज रहा हूँ, खुद जब भी मौका मिला आऊँगा। मैंने फ़ोन बंद कर दिया। उस वक्त रज़िया मेरे बच्चों को बीमार शहजादी की कहानी सुना रही थी और साथ साथ जापानी गुड़िया को कपड़े भी पहनानी चाहती थी। हमने सलीम का बहुत इंतज़ार किया लेकिन वो इतना मसरूफ था कि सरजमीन पर होते हुए हमसे ना मिल सका। हर रोज़ हर रात हमारे सरों पर से होता हुआ गुजर जाता लेकिन हमसे ना मिल सकता। उसके टेलीफोन अलबत्ता आते थे और ट्रंक कालों में वो रज़िया से भी कई मरतबा गुफ्तगू कर चुका था। वो अपनी ज़िंदगी बना रहा था और ज़िंदगी कब वक्त 1,00,000-2,00,000 में ठीक से बनती नहीं थी। उसे बनाने के लिए कम से कम 5,00,000 की ज़रूरत थी क्योंकि बड़ा ठेकेदार बनने के लिए इतना छोटा स्टार्ट लेना बहुत ज़रूरी था। उस एक साल की मुद्दत में 1 घंटे के लिए हमारे यहाँ ज़रूर आया लेकिन बरामदे में बैठ कर पे इन स्लिप टी फॉर्म टी आर और डिमांड ड्राफ्ट के कागज करता रहा। बच्चों रजिया उसके गिर घेरा डाले रहे और वो अपने ब्रीफ केस को बार बार खोल कर उसमें से रंग बिरंगी फाइलें निकालता। बच्चों का ख्याल था कि इन फाइलों में परियों के शहजादों की कहानियाँ हैं जो सलीम भाई ने ख़ास उनके लिए जमा की हैं। रजिया का ख्याल था इन फाइलों में वो ख़त हैं जो सलीम वक्त ना लिखने की वजह से उसे पोस्ट ना कर सका। मैं दूर अपने कमरे में कंबल घुटनों पर डाले उनको देखता रहा। रजिया की शादी पर सलीम ने तेहरान से रोटसी का तोहफा भेजा। ये भी एक चूल्हा था जिसके सामने शीशा लगा हुआ था, इसके अंदर एक अट घूमती थी। इस लट पर मुर्ख प्रो कर उसे घुमाया जाता था और शीशे में से मुर्ख मरिया की बदलती हुई रंगत नजर आती थी। सलीम तेहरान से अपने गैर मुल्की ठेकेदारों के लिए जनरेटर लेने चला गया था कि जिनकी डिलीवरी ईरान के रास्ते से हो रही थी। अभी चंद दिनों की बात है रजिया मेरे घर सलाम करने आई थी। मैं हसब आदत पीर सोने पर रखे कुर्सी में सर पीछे डाले पुराने टेप सुन रहा था। रजिया ने अपने लड़के के सर पर हाथ रखकर कहा अंकल इसे घोड़ा गली दाखिल करवा दीजिए। मैंने आहिस्ते से पूछा क्यों। कहने लगी इसकी ज़िंदगी बन जाएगी अंकल, ये बड़ा डफर है। मैंने उसकी बात का कोई जवाब नहीं दिया तो कुर्सी मेरे करीब खींच कर बोली हाय कितना खूबसूरत तराना गा रहे हैं नज़ाकत सलामत। अंकल जरा पीछे से लगाइए ना शुरू से। मैंने जानबूझ कर उसकी बात सुनी अनसुनी कर दी। सलामत ने एक कटकरी भर कर ऊँचे ऊँचे कहना शुरू कर दिया यारे मन पिया यारे मन पिया यारे मन पिया। शाम को सैर पर निकलने से पहले मैं रजिया के अब्बा जी से मिला और उनके सामने से किसी से कहे सुने बगैर सलीम की दरख्वास्त गुजार दी। उन्होंने अपनी बीवी को ड्राइंग रूम में बुलाया।